आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
तिमीले मलाई बचाउन स्वयंलाई क्रुसमा चढायो, गाली र निन्दा चोट सहेर मौन रहेर अन्यायमा पर्यो, मौन रहेर अन्यायमा पर्यो, हेरै न्याय गुमायो। यीशु तिमीले मलाई बचाउन स्वयंलाई क्रुसमा चढायो, गाली र निन्दा चोट सहेर मौन रहेरै अन्यायमा पर्यो, हेरै अन्यायमा पर्यो, मन रहेरै न्याय गुमायो। गाली गर्यो न गल्ती गर्यो न पापी थियो न पापै गर्यो, न गाली गर्यो न गल्ती गर्यो न पापी थियो न पापै गर्यो, मेरो पापको निम्ति बरु चोट सहेर अपवाद सबै चुपचाप सह्यो, अपवाद सबै चुपचाप सह्यो। यीशु तिमीले मलाई बचाउन स्वयंलाई क्रुसमा चढायो, गाली र निन्दा चोट सहेर मौन रहेर अन्यायमा पर्यो, मौन रहेर अन्यायमा पर्यो, मौन रहेर न्याय गुमायो। निराशमा डुबेको व्यवस्थामा जुने मानिस थिए, मत आसराई निराशमा डुबेको विवस्थामा जुने मानिस थिए स्वर्गीय आशा दिएर मलाई अत्यन्त ठुलो बदलाव गर्यो अत्यन्त ठुलो बदलाव गर्यो यीशु तिमीले मलाई बचाउन स्वयंलाई नै क्रुसमा चढायो गाली र निन्दा चोट सहेर मन रहेर अन्याय माफ पर्यो मन रहेर अन्याय माफ पर्यो मन रहेर न्याय गुमायो
श्रोता आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा आज हामी बाइबल अध्ययन अय्यूबको पुस्तक 40 42 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं अनि यो तपाईहरूलाई म अवगत गराउन चाहन्छु कि अय्यूबबाटको हाम्रो अध्ययन आज अन्तिम हो र अर्को दिनदेखि नयाँ पुस्तकबाट अध्ययन गर्न शुरू गर्नेछौं मित्र अघिल्लो दिनमा देख्यौं कि परमेश्वरले अय्यूबलाई तिनको कमजोरीको देखाउन शुरू गर्नुभयो अनि यही विषयलाई हामी अगाडि बढ़ाउँछौ अय्यूब 40:1-2 पदमा यस प्रकार लेखिएको छ फेरि परमप्रभुले अय्यूबलाई भन्नुभयो सर्वशक्तिमानसँग वाद विवाद गर्नेले उहाँलाई सच्याउन सक्छ र परमेश्वरलाई दोष दिनेले उहाँलाई उत्तर दियोस् अर्को शब्दमा परमेश्वरले अय्यूबलाई सोधिरहनु भएको छ अय्यूब के तिमी परमेश्वरलाई पाठ शिक्षा दिने स्थानमा छौ वास्तवमा अय्यूब तिमी बिना ज्ञान बिना समझ बोलिरहेका छौ अमित्र अय्यूबले परमेश्वरलाई शिक्षा दिन प्रयास गरिरहेका थिए परमेश्वरलाई केही कुरा बताउन प्रयत्न गरिरहेका छन् अनि अय्यूब त्यो गर्न कुनै स्थितिमा स्थानमा छैन किनभने उसले कुनै समझ र ज्ञान बेगर बकबक बोलिरहेका थिए अहिले परमेश्वर अय्यूबबाट उत्तर चाहनुहुन्छ भनिएको छ फेरि परमप्रभुले अय्यूबलाई भन्नुभयो सर्वशक्तिमानसँग वाद विवाद गर्नेले उहाँलाई सच्याउन सक्छ र परमेश्वरलाई दोष दिनेले उहाँलाई उत्तर दियोस् अनि 3-5 पदमा भनिएको छ तब अय्यूबले परमप्रभुलाई यसो भनेर जवाब दिए म जाबोले तपाईँलाई के जवाब दिन सक्छु र म मेरो हात मेरो मुखमा राख्दछु मैले एकपल्ट बोलिहाले तर मसँग जवाब छैन मैले दुईपल्ट बोले तर अब अरू बोल्ने छैन अय्यूब भन्छन् मैले चुपचाप रहनु पर्ने थियो अहिले म देख्छु कि म तुच्छ रहेछु के यो उही त्यो व्यक्ति होइन जसले भनेथे कि चाहे जेसुकै उसको जीवनमा घटोस् उसले आफ्नो इमान्दारिताको कायम राख्नेछन् कि म इमान्दारी छु निर्दोष छु भनेर त्यसमा लागिरहनेछु कि यो उही त्यो मानिस होइन जसले भनेथे ऊ धर्मी मानिस थिए त्यसकारण उसको जीवनमा जुन विपत्ति घटेको थियो त्यो हुन दिने काममा परमेश्वर गलत हुनै पर्छ अहिले यही मानिस भनिरहेका छन् ऊ त तुच्छ रहेछन् यसमा ऊ शर्मिदा छन् कसैले भनेका छन् यदि हामीले आफै स्वयंलाई देख्न सक्छौ जस्तो कि परमेश्वरले हामीलाई देख्नुहुन्छ हामी आफै स्वयं खड़ा हुन सक्दैनौ जब हामी परमेश्वरको उपस्थितिमा प्रवेश गर्छौ हामीले थाहा पाउनेछौ कि हामी तुच्छ छौ हामी कमजोर छौ अय्यूब कहाँ परमेश्वरको यो प्रकटताले उसमाथि तीन खालको प्रभाव पारेथ्यो यसले परमेश्वरसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो उसको सम्बन्ध आफै स्वयंसँग पनि प्रभाव पारेको थियो अनि उसका साथीहरूसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो यो नै मानिस हुन् जो बिना ज्ञान बिना समझ बोलेका थिए उसका शब्दहरू बोलीहरू बिना बुद्धिका मूर्ख जस्ता कुरा थिए उसले अहिले कामना गर्दछन् कि आफ्नो मुख बन्द गरेको भए हुने थियो ऊ एक्कासी निशब्द चुप्प हुन्छन् उसले आफ्नो मुख हातले छोप्छन् 6-8 पदमा भनिएको छ तब परमप्रभुले आँधी बेरीबाट अय्यूबले फेरि यसो भनेर जवाब दिनुभयो कम्मर कस र मर्दजय खड़ा हो म तँलाई प्रश्नहरू सोध्नेछु र तैले तिनको जवाब दिए म धर्मी छु भन्ने कुरालाई के त अस्वीकार गर्न साहस गर्दछस् र त आफू ठिक हुनलाई मलाई गलत सम्झन्छस्? मित्र, अति नै भयानक आँधी बेहरीले त्यहाँ स्थान लिन्छ र त्यसबाट परमेश्वर बोल्नुहुन्छ। उहाँले अयुबलाई आफ्नो अपीललाई निरन्तर जारी राख्नुहुन्छ। परमेश्वर अयुबलाई भनिरहनु भएको छ कि तिमी मलाई यो भन्न कोशिश गरिरहेका छौ कि म गलत छु। निश्चय नै परमेश्वर गलत हुनुहुन्न। अन्त्यमा अयुब परमेश्वरलाई भन्नेछन् अयुब 42:2, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु। कुनै काम पनि तपाईँको शक्तिको बाहिर छैन। अयुब लामो बाटोदेखि आउन गइरहेका छन्। अमित्र, वास्तवमा अयुब पहिले नै यो कुराको निम्ति बढ़िरहेका छन्। उसले आफै स्वयंको बारेमा थाहा पाएका थिएनन्, तर अहिले त्यो पोइन्टमा आइसकेका छन् जहाँ उसले पत्ता लगाए कि ऊ त तुच्छ पो रहेछ, निकम्मा पो रहेछन्। जब मानिसले त्यस कुराको पत्ता लगाउँछ, ऊ लामो बाटोदेखि आएको छ। त्यो नै पहिलो कदम अयुबले लिन्छन् जब ऊ परमेश्वर कहाँ आउँदछ। परमेश्वरले फेरि अयुबलाई आफ्नो सृष्टिको आधारमा अपील गर्नुहुन्छ। वरिपरि चारैतिर हेरे, त्यहाँ धेरै कुराहरू छन् जुनको तिमी जान्दैनौ। वरिपरि हेर, चारैतिर हेर, धेरै कुराहरू छन् त्यहाँ जुनको तिमी जान्दैनौ। कसरी तिमी यो विश्वको मेरो नैतिक सरकार र मलाई इन्साफ गर्न सक्छौ? आज धेरै मानिसहरू परमेश्वरको सम्बन्धमा केही मूर्ख कथनहरू लिएर आउँछन्। मैले कोही ख्रिस्टियनहरूले प्रभुको बारेमा केही मूर्ख कुरा भनेको सुनेको छु। मित्र, हामी परमेश्वरको बारेमा के भन्दछौ सो कुरामा धेरै होसियार हुन आवश्यक छ। हाम्रा वचनहरू, हाम्रा बोलीहरू परमेश्वरको वचनको आधारमा हुनुपर्छ। यो स्पष्ट छ कि अयुबले वास्तवमा परमेश्वरलाई जान्दैनथे। उसले बिना ज्ञान बिना समझ बोलिरहेका थिए। जब परमेश्वर उसलाई व्यक्तिगत रूपमा भेट्नुहुन्छ, उहाँले केही धेरै प्रश्नहरू सोध्नुहुन्छ। अनि 41:1-2 भनिएको छ, के तैले बल्सीले लिब्यातनलाई तान्न सक्छस्, अथवा त्यसको जिब्रोमा पासुको डोरी लगाउन सक्छस्? के तैले त्यसको नाक छेडेर डोरी लगाउन सक्छस्, अथवा त्यसको च्यापु बल्सीले छेड्न सक्छस्? मित्र, अयुब वास्तवमा समुद्रको वृहत जन्तुको बारेमा तिमी के जान्दछौ भनेर परमेश्वर यहाँ सोध्नुहुन्छ। आज अमेरिकामा, युरोपमा महान वृहत व्हेलहरूको बारेमा अध्ययन गरिरहेका छन्। तिनीहरूले धेरै अनुसन्धान गरिरहेका छन् र तिनीहरूको बारेमा धेरै कुरा पत्ता लगाउन कोशिश गरिरहेका छन्। मित्र, अयुबको दिनदेखि अहिलेसम्म, आजको दिनसम्म पानीमा रहने ती वृहत जन्तुहरूको बारेमा हामी कमै जान्दछौ। हामी डाइनोसरको बारेमा के जान्दछौ त? मैले संग्रहालयमा, म्युजियममा एकजना गाइडद्वारा भीड़हरूलाई यो हाँसोर्दो लेक्चर भनिरहेको सुनेथे। जब ती भीड़हरू डाइनोसरको नजिकमा आए, उसले तिनीहरूलाई भने, यो डाइनोसर 2,06,00,000 पुरानो हो। अनि एकजना व्यक्तिले झट्टै यो प्रश्न सोधिहाले, म त्यो 2,00,00,000 वर्षलाई त स्वीकार गर्नेछु, तर तिमीले त्यो 6 वर्ष चाहिँ कहाँबाट थप्यौ त? अमित्र, गाइडले उत्तर दिए, जब म यहाँ काम गर्न आए, त्यो डाइनोसर 2,00,00,000 वर्षको थियो। अहिले म यहाँ 6 वर्षदेखि काम गरिरहेको छु, त्यसकारण डाइनोसरको उमेर 2,06,00,000 वर्ष भयो। मैले फेरि उसलाई सोधे, तिमीले डाइनोसरको बारेमा वास्तवमा के जान्दछौ त? तिमी कुनै क्षेत्रको कुनै खास विद्वानहरूलाई सोध्न सक्छौ, उसले यो स्वीकार गर्नेछ। ऊ ठोक्वा दिएर भन्न सक्दैन। उसले बरु यो भन्नेछ कि उसले यसको बारेमा अध्ययन गर्न मात्र आरम्भ गरिरहेको छ। म तपाईँलाई भनौँ, कुनै मानिस पनि परमेश्वरमा इन्साफ गर्ने स्थितिमा छैन। त्यसैले त्यही नै परमेश्वरले अयुबलाई भनिरहनु भएको छ। यसपछि हामी देख्छौ अयुब पश्चाताप गर्छन्। अहिले अयुबमाथि असरको प्रभावको हेर्नुहोस्। अयुब 42:1-2 भनिएको छ, तब अयुबले यसो भनेर परमप्रभुलाई जवाब दिए, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु। तपाईँका कुनै योजना पनि विफल गर्न सकिँदैन। अनि 3 भन्छन्, तपाईँले सोध्नुभयो, ज्ञानै बिना मेरा सल्लाहहरूलाई कसले धमिलो बनाउँछ? निश्चय नै मैले त आफैले नजानेका महान कामहरूको विषयमा कुरा गरेको छु। मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू अयुबले मानलिन्छन्, स्वीकार गर्छन्। उसले त्यही कुराहरूको बारेमा कुरा गरिरहेका छन् जुनको बारेमा ऊ कति पनि जान्दैनन्। उसले बिना ज्ञानको कुरा, बिना समझको कुरा गरिरहेका छन्। 4-6 भनिएको छ, तपाईँले भन्नुभयो, अब ध्यानसित सुन र म तसँग बोल्नेछु, म तलाई प्रश्न गर्छु र तैले मलाई उत्तर दिनेछस्। मेरा कानहरूले तपाईँका बारेमा सुनेका मात्र थिए, तर अब त म तपाईँले आफ्नै आँखाले देख्दछु। यसैकारण म आफूलाई तुच्छ ठान्छु अनि धुलो र खरानीमा बसेर म पश्चाताप गर्छु। अहिले यस मानिस अयुबसँग परमेश्वरको बारेमा नयाँ धारणा छ। ऊ कुनै पनि कुरा जुन परमेश्वर गर्नुहुन्छ त्यसमा परमेश्वरलाई प्रश्न गर्ने स्थितिमा स्थानमा छैन। उसले उहाँलाई विश्वास गर्नुपर्दछ। ऊ नयाँ सम्बन्धमा छ। सबभन्दा पहिले उसले आफ्नो वास्तविकता वास्तविक स्थितिको अवस्थाको देख्छन् र ऊ आफै स्वयंसँग नयाँ सम्बन्धमा आयो। सबभन्दा पहिले उसले आफै स्वयंको निज तुच्छताको रूपमा देखे। उसले आफै स्वयंको घृणा गरे। अहिले अयुब आफूलाई परमेश्वरसँग नयाँ सम्बन्धमा देख्छन्। ऊ धुलोमा अनि खरानीमा बसेर पस्ताव गर्दछन्। यहाँ खास वास्तविक पस्तावका कदमहरू छन्। यो पस्ताव हो जुन विश्वासमा छ। सबभन्दा पहिले तपाईँ आफैलाई निच्च तुच्छको रूपमा देख्नुपर्छ। दोस्रो, तपाईँ आफैले आफैलाई निन्दा घृणा गर्नुपर्छ। सम्भव तपाईँले चराहरूले सिनो खाइरहेको देख्नु भएको छ होला। जब तपाईँ आफैलाई भरोसा गर्न छोड्नुहुन्छ र आफै स्वयं रूपी मरेको पुरानो सिनोमा रहने कामलाई छोड्नुहोस्, त्यो नै खास प्रस्ताव हो। ओ, यो कति सुन्दर कुरा हो। अयुबले परमेश्वरको सर्वोच्चताको थाहा पाउँछन्। उसले आफ्नो पापको प्रस्ताव गर्छन् र परमेश्वरले अयुबको जीवनमा आफ्नो उद्देश्य पूरा गर्नुभएको छ। अयुबले यो देख्छन् कि परमेश्वरले उसलाई दुःख कष्टहरू भोग्न अनुमति दिनुभएको कारण उसले प्रस्तावमा ल्याउनु हो। उसले आफै स्वयंलाई परमेश्वरको उपस्थितिको ज्योतिमा देख्छन्। पहिलो योहना 1:6-7 पदले भन्छ, यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौं र अन्धकारमा हिँड्छौं भने त हामी ढाँड्छौं र त्यसमा चल्दैनौं। तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्छौं भने त एउटासँग अर्कोको हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। त्यसपछि अन्त्यमा हामी पत्ता लगाउँछौ कि अयुब आफ्ना साथीहरूसँग नयाँ सम्बन्धमा आउँछन्। 42:7-9 पदमा भनिएको छ, तब परमप्रभु अयुबसित बोलिसक्नुभयो। तब उहाँले एलिपस तेमानीलाई भन्नुभयो, त र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अयुबको मेरो विषयमा भने झैं तिमीहरूले भन्नुपर्ने ठिक कुरा भनेनौ। यसैले अब 7 साँडे र 7 भेडा लिएर मेरो दास अयुब कहाँ जाऊ र तिमीहरू आफ्ना निम्ति होमबली चढाऊ र त्यसले तिमीहरूको निम्ति अन्तर्वृत्ति चढाउनेछ। म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खताहरू अनुसार तिमीहरूसित व्यवहार गर्ने छैन, किनभने अयुबले झैं मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौ। तब एलिपज, तेमानी, बिल्दद, जोही, सुही र सोपर नमातीले परमप्रभुको आज्ञा अनुसार गरे र आफ्ना मित्रहरूको निम्ति अयुबले अन्तर्वन्ती गरिदिँदा परमप्रभुले अयुबको प्रार्थना ग्रहण गरिदिनुभयो। मित्र, उसका साथीहरूको विरूद्धमा झगडा गर्न सट्टामा र तिनीहरूसँग बहस गर्नको सट्टामा ऊ तिनीहरूको निम्ति प्रार्थना गर्न गइरहेका छन्। ऊ तिनीहरूको निम्ति बलिदान चढाउन गइरहेका छन्। आज हामीले धर्मको बहस गर्नुहुँदैन वा आफै स्वयंको बीचमा झगडा गर्नुहुँदैन। त हामीले के गर्नुपर्छ त? पौलले लेख्छन् 6:1, हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने तिमी आत्मिकीहरू चाहिँ नम्रताको आत्माले त्यस्ताको सुधार गर। अयुबसँग आफै स्वयंसँग परमेश्वरसँग र उसका साथीहरूसँग नयाँ सम्बन्ध छ। अहिले परमेश्वरले अयुबको निम्ति केही गर्नुहुन्छ। 10 भनिएको छ, यसरी अयुबले आफ्ना मित्रहरूको निम्ति प्रार्थना गरेपछि परमप्रभुले अयुबको सुदिन फर्काइदिनुभयो र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढ़ाइदिनुभयो। अहिले कसरी परमेश्वरले दुई गुणा दिनुभयो त? उहाँले मानव साधनहरूको प्रयोग गर्नुभयो। 11 भनिएको छ, त्यसपछि अयुबका सबै दाजुभाइ दिदी बहिनीहरू तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाको निम्ति तिनीहरूले तिनलाई सम्वेदना र सान्त्वना प्रकट गरे अनि हरेकले तिनलाई एक एक टुक्रा चाँदी र एउटा एउटा सुनको औठी दियो। मित्र, यही नै तरिकामा उसको उज्जवल भविष्यको शुरूआतको आरम्भ भयो। यी साथीहरूले उसलाई फेरि नयाँ आरम्भको नयाँ सम्बन्धको शुरूआतको विन्ती गरे। परमेश्वरले उसलाई पहिलेको भन्दा दुई गुणा ज्यादै आशिष दिनुभयो। अनि 12-13 पदमा भनिएको छ, त्यसबाहेक परमप्रभुले अयुबको जीवनको पछिल्लो समयलाई अघिल्लो समय भन्दा बढी आशिष दिनुभयो। तिनका 14,000 भेडा बाख्रा, 6,000 ऊँट अनि 1,000 हल गोरु र 1,000 गधा थिए। तिनका 7 छोरा र 3 छोरी भए। सबै जनावरहरू पशुहरू यहाँ दुई गुणा बढे। तर यहाँ यो पनि भनिएको छ, उसले 7 छोरा र छोरीहरू पनि पाए। कसैले भन्ला, परमेश्वरले तिनीहरूलाई दुई गुणा गर्नु भएन त? हजुर, उहाँले दुई गुणा बढ़ाइदिनुभयो। देख्नुभयो, अयुबले ती मर्ने छोरा र छोरीहरूलाई गुमाएन। तिनीहरू अझै उसका हुन्। उनी तिनीहरूसँग हुन बाँकी थियो। आज उनी तिनीहरूसँग छन्। मित्र, हामी आफ्ना प्रियहरूलाई मृत्युमा गुमाउँदैनौ। एकजना प्रचारकले भनिरहेका थिए, जसको दुई छोरी थिए अनि पहिलो छोरी चाहिँ मर्यो, प्रभुमा सुतिन् र एउटा मात्र बाँकी बाँचेको थियो। अनि उसले अरूलाई भन्ने गर्थे, मसँग दुई छोरीहरू छन् अनि ती अन्य मानिसहरूले खाली घरमा चाहिँ एउटी मात्र देख्थे र यो सोच्थे कि यस प्रकारको यो सोचाइ कस्तो हो, यस प्रचारकको दिमाग ठिकमा छैन कि। तर उसको कुरा बिल्कुल सत्य हो। उससँग एकजना बच्ची स्वर्गीयमा छ अनि उसले गर्वसाथ भन्ने गर्दछ कि स्वर्गीयमा हुने त्यस छोरीको निम्ति म कति पनि चिन्तित छुइन, कारण त्यहाँ आनन्दले रहेकी छिन्, बिना दुःख, बिना कष्ट, बिना शोक, र एक दिन म उससँग सँगै मिल्न गइरहेको छु। अनि त्यो प्रचारकले यो पनि भन्नुभयो, बरु म यस पृथ्वीमा मसँग हुने छोरीको बारेमा चिन्तित छु। मित्र, हामी विश्वासीको नाताले हाम्रा प्रियजनहरूलाई मृत्युमा गुमाउँदैनौ, किनकि तिनीहरू अझै हाम्रा प्रियजनहरू हुन्, एक दिन हामी स्वर्गीयमा भेट्नेछौ। 14-15 पदमा भनिएको छ, तिनले जेठीको नौ यमिमा, माइलीको नौ कसिया र कान्छीको नौ किरेन हप्पुक राखे। सारा देशमा अयुबका छोरीहरू जतिकै सुन्दरी अरू कोही थिएनन्। अनि तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइ सर पैतृक अधिकारको हिस्सा दिए। अनि 16-17 पदमा भनिएको छ, त्यसपछि अयुब अरू 140 वर्षसम्म बाँचे। तिनले आफ्ना छोराहरू र चार पुस्ता र खनातीसम्म देखे। आखिरमा तिनी पूरा बुढेसकालमा दीर्घायु भएर मरे। हामीलाई भनिएको छ, त्यसपछि अयुब 140 वर्षसम्म बाँचे। यसले उसलाई पछाडि कुलपतिहरूको युगमा समयमा राख्दछ। मतलब अयुब कुलपति अयुब, अब्राहम, इसाक र याकुबको समयका व्यक्ति थिए, किनकि त्यस बेला मानिसहरू यति लामो आयुसम्म बाँच्ने गर्दथे। उसको जीवनमा ती तमाम घटना घटेपछि पनि उसले आफ्ना छोरा छोरी, नाति पनाती खनातीसम्म देखे अनि ऊ बुढेसकालसम्म दीर्घायु भएर मरे। प्रभु आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिनुभएको होस्।
यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 हे 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 ओ हो हो हे 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 डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु भो, लाने छन् हामीलाई साथमा, उनको स्वर्गीय देशैमा, डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु भो, लाने छन् हामीलाई साथमा, उनको स्वर्गीय विषयमा, न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्, न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्। म यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
यीशु को संदेशला छोड़नु परदेशला सुना है दाजू भाई सुना है दीदी बहिनी यीशु को संदेशला छोड़नु परदेशला आनंद खुशी हुने छन् दुख र पीड़ा भाग्ने छन् आनंद खुशी हुने छन् दुख र पीड़ा भाग्ने छन् म यीशुको प्रशंसा गर्छु महिमा गर्छु मेरो प्रभुको महिमा गर्छु मेरो प्रभुको हे 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 ला 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 ला
श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।